नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै दिपाती मल्सिनाको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्टसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया स्वादको झट्का।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
कांग्रेसले संसदमा देखाएको व्यवहार असंसदीय र अमर्यादित भएको प्रधानमन्त्री ओलीको टिप्पणी, बोल्न नदिएकोमा आफू आश्चर्यमा परेको प्रतिक्रिया।
यो लोकतन्त्र विरोधी गतिविधि, लोकतन्त्रलाई कमजोर पार्ने गतिविधि, सामयिक छैनन्, समयानुकूल छैनन्, उपयुक्त र आवश्यक पनि छैन।
विवादास्पद गुठी सम्बन्धी विधेयक फिर्ता, विधेयकलाई लिएर जनसमुदायमा भ्रम सिर्जना गराउने प्रयास भएको मन्त्री अरियालको आरोप।
विभिन्न किसिमका भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोसिस भएकोले फिर्ता लिने निर्णय गर्दछु।
आउँदो माघसम्म देशैभरि 4G सेवा पुर्याउन धमाधम काम, उपकरण आयात भइरहेको टेलिकमको भनाई।
उपकरण आउने क्रम सुरु भएको छ, अब आउने माघसम्ममा त्यो सबै कामहरू सकिसक्छ।
भारतको बिहारमा लिचीसँग सम्बन्धित प्रकोपका कारण 100 भन्दा धेरै बालबालिकाको ज्यान गयो, खाली पेटमा लिची नखान डाक्टरको सुझाव।
र विश्वकप क्रिकेटमा इङ्ल्याण्डद्वारा अफगानिस्तानलाई 398 रनको फराकिलो लक्ष्य प्रस्तुत, विस्फोटक ब्याटिङ गरेका मोर्गनको 17 छक्का अफगानिस्तान दबावमा।
नेपाल बांग्लादेश बैंक अब सफलताको 25 औं वर्षमा सबैको उन्नतिमा सक्रिय रही परिपक्व वित्तीय कारोबार, उत्कृष्ट सेवा र ग्राहक मैत्री सम्बन्धका कारण शिखर चुम्न सफल यो बैंक 25 औं वर्ष प्रवेशको अवसरमा अझै सबल, सशक्त र सहसेवा प्रदान गर्ने बाचा सहित सबैमा धन्यवाद व्यक्त गर्दछ। नेपाल बांग्लादेश बैंक, हामी सबैको बैंक, अब 25 औं वर्षमा।
सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ, त्यही लिने मजाले चलाउने।
*1415# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौं पूरा खबर। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूलाई संसदमा बोल्न नदिएर संसदीय र अमर्यादित व्यवहार देखाएको टिप्पणी गर्नुभएको छ। प्रतिनिधि सभा बैठक नै अवरूद्ध पारेर कांग्रेसले बोल्न नदिएकोमा आफू आश्चर्यचकित भएको प्रधानमन्त्री ओलीले बताउनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गरेर उहाँले प्रधानमन्त्रीलाई बोल्न नदिने, प्रधानमन्त्रीले दिएको समयभन्दा पहिले आफूले बोल्नुपर्छ भन्ने लोकतन्त्रमा कहीँ नहुने व्यवहार कांग्रेसले देखाएको पनि आरोप लगाउनुभयो।
यो लोकतन्त्र विरोधी गतिविधि, लोकतन्त्रलाई कमजोर पार्ने गतिविधि, विकासका प्रयासहरूलाई भित्रोल्ने गतिविधि, विकासका कामहरूतर्फ सरकारलाई अगाडि बढ्न नदिने गतिविधि र अनुचित अवाञ्छित विरोधका सुरहरू, अनवरत यी कुराहरू वास्तवमा सामयिक छैनन्, समयानुकूल छैनन्, उपयुक्त र आवश्यक पनि छैन। जसका असन्तुष्टि छन् म आह्वान गर्न चाहन्छु सबैलाई, जे असन्तुष्टि छन्, जे मतभेद छन्, आउनुहोस्, बस्नु, छलफल गरौँ। आफ्नै जिद्दी पुरा हुनुपर्छ भन्नु त सकिँदैन, छलफलबाट निष्कर्षहरू निस्किन्छ।
प्रधानमन्त्री ओलीले दुनियाँको लोकतान्त्रिक अभ्यासमा संसदीय प्रणालीमा प्रधानमन्त्रीले समसामयिक विषयमा आवश्यक परेको बेला संसदलाई विभिन्न विषयहरूमा सरकारका दृष्टिकोणबारे जानकारी गराउने अभ्यास हुने भन्दै कांग्रेस त्यसको विपक्षमा उभिएको बताउनुभयो। संसदमा बोल्न नपाएपछि प्रधानमन्त्री ओलीले सिंहदरबारमा पत्रकार सम्मेलन गरेर आफ्नो भनाई सार्वजनिक गर्नुभएको हो।
यसअघि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका सांसदहरूले विरोध जनाएपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ। सभामुख कृष्णबहादुर महरा प्रधानमन्त्रीलाई बोल्न समय दिए लगत्तै प्रतिपक्षी दल कांग्रेसका सांसदहरू बसेको ठाउँबाट उठेर रोस्ट्रम अगाडि पुगेर नाराबाजी गरे। बैठक स्थगित भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा बोल्नका लागि पहिलो प्राथमिकता प्रमुख प्रतिपक्षी दललाई दिनुपर्ने बताउनुभयो। प्रधानमन्त्रीले बोल्ने नभई जवाफ दिने हो भन्दै उहाँले अन्तर्राष्ट्रिय अभ्यास पनि त्यस्तै भएको दावी गर्नुभयो।
प्रधानमन्त्री
सत्तारूढ़ दल नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले भने प्रधानमन्त्री ओलीलाई सम्बोधन अवरोध गरेर प्रतिपक्षी दलले गलत गरेको टिप्पणी गर्नुभयो। संघीय संसद भवनमा नेता नेपालले प्रमुख प्रतिपक्षी दलले गलत संसदीय नजिर बसाल्न खोजेको आरोप लगाउनुभयो। प्रधानमन्त्रीले बोल्ने भनिसकेपछि संसदीय परम्परा अनुसार उहाँको कुरा सुन्नुपर्नेमा अवरोध सृजना गर्नु नाजायज भएको उहाँले बताउनुभयो।
परम्परा र संसदीय परिपाटी अनुसार प्रधानमन्त्रीले भनेको कुरा सुन्नुपर्छ, त्यसपछि प्रतिपक्षले बोल्ने कुराको सन्दर्भमा बोल्न पाउनुपर्छ र सभामुखजीको रुलिङ पनि त्यही थियो। त्यो कुरालाई पालन नगर्नु भनेको गलत संसदीय नजिर बसाल्न खोजेको देखिन्छ।
सरकारले गुठी सम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक 2075 फिर्ता लिएको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्यालले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी दिनुभएको हो। विधेयकलाई लिएर विभिन्न जनसमुदायमा भ्रम उत्पन्न भएको र सम्बन्धित समुदायलाई उत्तेजित पार्ने तथा वातावरण बिथुल्ने कोशिश भएको उहाँको आरोप छ। आन्दोलन र विरोध प्रदर्शन बढ्दै गएपछि गुठी विधेयकबारे थप छलफल र परामर्श गर्न आवश्यक देखिएको भन्दै विधेयक फिर्ता लिएको उहाँले बताउनुभयो।
कुनै किसिमका भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोसिस भएकोले सम्बन्धित सरकारवालाहरूसँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको हुँदा राष्ट्रिय सभामा पेश भएको उक्त विधेयक फिर्ता लिने निर्णय गर्दछु।
ती विधेयकले परम्परा र संस्कृतिलाई मास्ने भन्दै विधेयक विरूद्ध आन्दोलन र विरोध प्रदर्शन हुँदै आएको थियो।
सरकारले जेठ महिनामा विभिन्न व्यक्ति र संस्थालाई झण्डै 1.5 करोड़ रूपियाँ बाँडेको छ। जेठमा 1.45 करोड़ रूपियाँ आर्थिक सहयोग वितरण भएको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार रामेछापकी विमला विश्वकर्मालाई 5 लाख, स्याङ्जाकी पवित्र भण्डारीलाई 5 लाख, वसुन्धराका रोहन गुरूङलाई 30 लाख, वृतामोटका ध्रुवकुमार शिवाकोटीलाई 30 लाख, मोरङका गोविन्द बहादुर गौतमलाई 5 लाख, अछामका हिमाल विकलाई 8 लाख र बाँकेका कमल सिंह छेत्रीलाई 1 लाख रूपियाँ आर्थिक सहायता दिएको छ। यस्तै काभ्रेका नीलबहादुर बस्नेतलाई 5 लाख र युग कवि सिद्धिचरण श्रेष्ठ अक्षय कोष काठमाडौँ र अन्य 10 जनालाई गरेर 56 लाख रूपियाँ वितरण गरिएको छ। सरकारले जेठ महिनामा विशिष्ट व्यक्तिको वैदेशिक भ्रमणमा 5.5 करोड़ रूपियाँ खर्च भएको जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी चीन जाँदा 3.9 करोड़ रूपियाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ। यस्तै गएको वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडिया र म्यानमारको भ्रमणमा जाँदा 2.12 करोड़ रूपियाँ खर्च भएको छ। यस्तै अर्थ मन्त्रालयले जेठ महिनामा 5 अर्ब रूपियाँ रकमान्तरण गरेको छ। केही चालू तथा पूँजीगत खर्चको भुक्तानीका लागि 5.5 करोड़ रूपियाँ रकमान्तरण गरेको मन्त्रालयले जनाएको छ।
लोकसेवा आयोग सम्बन्धी सबै रिटमा सर्वोच्च अदालतले भोलि संयुक्त छलफल गर्ने भएको छ। लोकसेवाले समावेशी सिद्धान्त पालना नगरी विज्ञापन गरेको भन्दै अधिवक्ताहरू जगदेव चौधरी, विकास ठाकुर र राजाराम घिमिरेले छुट्टा छुट्टै रिट निवेदन दायर गर्नुभएको थियो। यी 3 निवेदनमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ। यस्तै स्थानीय तहमा कार्यरत करार र अस्थायी कर्मचारीका तर्फबाट 121 जनाले आयोगले स्थानीय तहका लागि खोलिएको विज्ञापन रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए। पहिलो रिटमा छलफलका लागि आज लोकसेवा आयोगलाई बोलाइएको सर्वोच्च अदालत ले जनाएको छ। भोलि सबै रिटलाई संयुक्त छलफलका लागि आदेश दिएको पनि अदालतले जनाएको छ। यसैबीच लोकसेवा आयोगले स्थानीय तहका कर्मचारी पदमा दरखास्त दिने समय आगामी 10 गतेसम्मका लागि थप गरेको छ। सर्भरमा चाप बढेर आवेदन दिन समस्या उत्पन्न भएको भन्ने आयोगले समय थप गरेको जनाएको छ।
हुम्लाको खार्पुनाथ गाउँपालिका 5 LU1J7166 नम्बरको जीप कर्णाली नदीमा खस्दा गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल सहित कम्तीमा 8 जना हराएका आशंका गरिएको छ। याक्सु प्रहरीलाई उद्धृत गर्दै हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले दुर्घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना खोजीमा खटिएका जानकारी दिनुभयो। तर कर्णाली नदीमा खसेकाको उद्धार गर्न कठिनाई भएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताउनुभयो। उद्धारका लागि स्थानीय प्रहरी घटनास्थलमा पुगे पनि आवश्यक प्रविधि नहुँदा नदीमा पसेर खोजी गर्न कठिनाई भएको उहाँले बताउनुभयो। तालिम प्राप्त गोताखोरको सहयोगले मात्रै खोजी गर्न सकिने भएकोले आफूहरूले केन्द्रमा यसबारेमा जानकारी दिएको दुर्घटनास्थलमा रहेका खार्पुनाथ गाउँपालिका वडा नम्बर 5 का वडा अध्यक्ष भीमराज शाहीले बताउनुभयो। उद्धारका लागि भन्दै जिल्लाबाट आएको टोली नदीमा छिर्न नसकेपछि फोटो खिचेर तालिम प्राप्त उद्धारकर्ता सहित आउने भन्दै फर्केको उहाँले बताउनुभयो।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर 2 मा रहेको सुरही खोलामा डुबेर 3 जनाको ज्यान गएको छ। खोलामा पौडी खेल्न गएका विजयनगर गाउँपालिका 6 का 17 वर्षका आशिष भट्टराई, 18 वर्षका सुमित सुनार र 17 वर्षका निरञ्जन भुसालको ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै सर्लाहीको मलङ्गवा नगरपालिका 3 की 16 वर्षकी सपना गुप्ताको घरको छतबाट खसेर ज्यान गएको छ। सीधाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
समृद्धि को लागि सिविल बैंक
जेपी गर्दा पनि आईएमई पे त होयो के आईएमई पे
टक 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 खिचिदे र डाउनलोड गर्दैको आईएमई पे खट 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 हेर्दैको रहेछ सबै बिल तिर्ने सररर सररर पेटको टिकट हररर हररर केबल कार्ड प्याट 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 टिभी को रिचार्ज आदि र बत्तीको रिचार्ज मोबाइल को रिचार्ज खुइ 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 इन्टरनेट लाई सुइ सुइ सुइ
थाहा भयो हो यो के आईएमई पे जे पे गर्दा पनि आईएमई पे आईएमई पे भए चाहियो के।
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले कांग्रेसले संसदमा देखाएको व्यवहार असंसदीय र अमर्यादित भएको, प्रधानमन्त्री ओलीको टिप्पणी, विवादास्मद गुठी सम्बन्धी विधेयक फिर्ता, जेठमा मात्रै सरकारले बाँड्यो 1.5 करोड़ रूपियाँ, प्रधानमन्त्री ओली भियतनाम जाँदा 2 करोड़ रूपियाँ खर्च, हुम्लामा जीप कर्णालीमा खस्दा खाटुनाथ गाउँपालिकाका उपाध्यक्ष सहित 8 जना हराएको आशंका लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, गुणस्तरीय भई सेवा र तीव्र गतिको इन्टरनेटको लागि नेपाल टेलिकमले आउँदो फागुनसम्म देशैभरि 4 पुस्ताको मोबाइल नेटवर्क सेवा अर्थात 4G सेवा सञ्चालन गर्दैछ। अहिले काठमाडौँ र पोखरामा 4G सेवा दिइरहेको टेलिकमले यसलाई देशव्यापी बनाउन चिनिया कम्पनी जेटीई र हङकङको कम्पनी सीसीएसआई कम्पनीसँग गएको मागमै सम्झौता गरिसकेको छ। यसका लागि उपकरण आयातको काम भइरहेको छ। अहिले सञ्चालनमा रहेका 4000 बीटीएस टावर र 650 नयाँ टावर राखेर झण्डै 4650 टावरमा 4G उपकरण जडान गरिने टेलिकमले जनाएको छ। 4G सेवा सञ्चालन गर्न टेलिकमले उपकरण जोडेर मात्र पुग्दैन, उपभोक्ताको मोबाइल पनि अत्याधुनिक हुनुपर्छ। 4G सेवा भनेको के हो र यसले के कस्ता सुविधा दिन्छ भनेर साथी अर्जुन पोखरेलले नेपाल टेलिकमका उपप्रबन्धक कृष्ण प्रसाद भण्डारीलाई सोध्नु भएको छ।
4G बजारमा चलेको 4G 3G के हुन्छ भने कुरा गर्ने प्रविधि र इन्टरनेट चलाउने प्रविधि फरक छ। यो नयाँ 4G चाहिँ के हुन्छ भने प्रविधिगत रूपमै इन्टरनेटमै कुरा गर्ने पनि चल्छ, भोइस पनि चल्छ। जस्तै हामी भाइबरमा कुरा गर्छौँ, मेसेन्जरमा कुरा गर्छौँ, त्यो मोबाइलमा कुरा गरेको पनि त्यही प्रविधिबाट रन हुन्छ। त्यो प्रविधिको विशेषता के छ भने त्यसमा चाहिँ अहिलेको पुरानो प्रविधिमा जस्तो मान्छेको आवाज परिवर्तन भएर अलिकति साँगुरिएर जाँदैन, अब जाने भोइस चाहिँ हाई डेफिनेसन भोइस हुन्छ, जसको कारणले मान्छेको कुरा चाहिँ जस्ताको तस्तै अलिकति प्राकृतिक रूपको कुरा सुन्न पाइन्छ।
इन्टरनेटसँग मात्रै सम्बन्धित चाहिँ भएन, त्यसो
इन्टरनेटसँग मात्रै सम्बन्धित होइन, यसको प्रमुख आकर्षण भनेको इन्टरनेटको ब्यान्डविड्थ अथवा क्षमता बढ्ने हो, जसले गर्दा हामी मोबाइलबाटै भिडियो हेर्न, कुरा गर्न आदि इत्यादि पुराना गर्न नसकेका चिजहरू गर्न सक्छौँ, लाइभ टेलिभिजन हेर्न सक्छौँ। 4G विशेषता, नयाँ 4G विशेषता के छ भने त्यसमा कुरा गर्ने पनि इन्टरनेटबाटै कुरा हुन्छ,
छिटो र छरितो भन्दा बित्तिकै महँगो हुन्छ भन्ने छ हाम्रोमा। यसमा चाहिँ तपाईँहरूलाई यो सिस्टम जडान गर्न कतिको महँगो पर्छ र उपभोक्ताले प्रयोग गर्दाखेरि चाहिँ कतिको महँगो पर्छ?
अब हामीले सिस्टम जडान गर्नलाई पनि आजभन्दा 10-15 वर्ष अगाडि यस्तो खालको सिस्टम ल्याउन जति पर्थ्यो त्यति पैसा पर्दैन, तर अहिले ठुलो बजेट किन देखिन्छ भने हामी 65 लाख 1 करोड मान्छेलाई यो सेवा 1 दिने हिसाबले ल्याइरहेछौँ। त्यस कारणले बल्कमा ठुलो भोल्युम ठुलो यसको अनुपात ठुलो भएकोले पैसा बढी देखिया हो, तर प्रति एकाइ मूल्य यसको बढी छैन पहिलाभन्दा। र उपभोक्ताको हकमा चाहिँ अहिले जुन मूल्यमा हामी सेवा दिइरहेका छौँ त्योभन्दा मूल्य महँगो हुँदैन, हुनसक्छ त्योभन्दा सस्तो होला।
यस्तो राम्रो हुन्छ 4G भनेर तपाईँले अघि भनिसक्नु भएको छ, कहिलेसम्म गाउँ गाउँका दूर दराजका नागरिकले पनि 4G सेवा प्रयोग गर्न पाउलान्?
यो परियोजनाको लक्ष्य के छ भने अहिले चलिरहेका सबै मोबाइल टावरहरूलाई 4G रूपान्तरण गर्ने, तत्काल तुरुन्तै उपकरण आउने बित्तिकै। झन्झन्नै 4000 टावर अहिले छन्, 3500-4000, त्यसमा अर्को 7-8 सय थपिन्छन्। त्यो भनेको एक्चुअल देखिने फिजिकल टावरहरू, र त्यो बाहेक एउटै टावरमा विभिन्न खालका उपकरणहरू, विभिन्न सेक्टरको उपकरणहरू गरेर लजिकल टावरहरू, घरभित्रका उपकरणहरू सबै गरेर झन्झन्नै 6700-वटा चाहिँ स्टेसनहरू हुन्छ यसमा। त्योमध्ये अहिले भएका त्यो भनेको झन्झन्नै जम्मा जमीको 85% जति ठाउँहरू हुन आउँछ, त्यसमा त तत्कालै सेवा सुरु हुन्छ। अब उपकरण आउने क्रम सुरु भएको छ, आएर जडान हुन्छ, जडान भइसकेपछि अहिले जुन टाइम लाइन छ हाम्रो, जुन समय सीमा छ 12 महिनाभित्र सक्ने भनेर, त्यो समय सीमाभित्र अहिले चलेका साइटहरू सबैमा र नयाँ चाहिँ तयार हुँदै जान्छ, त्यति बेलासम्म नयाँ टावरहरू तयार हुँदै जान्छ, त्यसमा पनि गर्दाखेरि समग्रमा 90-95% काम चाहिँ त्यो समय सीमाभित्रै सकिन्छ। तर हाम्रो लक्ष्य भनेको चाहिँ 100% समाप्त गर्ने हो, 85-95% काम चाहिँ समय सीमाभन्दा पहिल्यै हुन्छ,
भनेको एक वर्षभन्दा पहिल्यै हुन्छ।
हामीले फेब्रुअरी भन्नाले माघमा सम्झौता गरेको, अब आउने माघसम्ममा त्यो सबै कामहरू सकिसक्छ।
सरकारले लोड सेडिङ हुँदा पनि बिजुली नजाने, नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड फिडर र ट्रङ्क लाइनको बक्यौता महसुल तत्काल उठाउन नसक्ने बताएको छ। अदालत र छानबिन समितिमा यो विषय विचाराधीन अवस्थामा रहेकाले तत्काल महसुल उठाउन नसक्ने ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले बताउनुभयो। 20 घण्टा भन्दा धेरै बिजुली नपाएको भन्दै उद्योगीले ट्रङ्क लाइनको महसुल नतिर्ने बताउँदै आएका छन्। ऊर्जा मन्त्री पुनका अनुसार उद्योगीले 10 अर्ब रूपियाँ भन्दा धेरै बिजुलीको महसुल तिर्न बाँकी छ
भन्ने मात्रै पनि छैन, कोर्टमा च्यालेन्ज भएको छ, सम्मानित संसदमा पटक पटक विषय उठेको छ, सार्वजनिक लेखा समिति लगायत अरू समितिहरूमा पनि कुरो उठेको सन्दर्भमा र पब्लिकमा पनि कुरो गइसकेका हुनाले यो हामी एक्लै प्राधिकरणले निर्णय गर्ने या मन्त्रालयले निर्देशन दिने अवस्थामा मात्रै छैनौँ, कानून सम्मतको निर्णयमा हामी पुग्छौँ।
यसैबीच सरकारले बुढी गण्डकी जलविद्युत आयोजना निर्माणको काम ईपीसीएफ मोडलमा अघि बढ़ाउने तयारी गरेको छ। चीनको गिजुआ कम्पनीले आयोजनाको काममा अघि बढ़ाउन चासो नदिएपछि सरकारले स्वदेशी तथा आवश्यकता अनुसार विदेशी कम्पनीको संयुक्त लगानीमा आयोजनाको कामलाई अघि बढ़ाउने तयारी गरेको ऊर्जा मन्त्री वर्षमान पुनले जानकारी दिनुभयो।
राष्ट्रिय हित र जनताको चासोभन्दा यो आयोजना हामी भिन्न ढङ्गले हामी बनाउँदैनौँ, त्योभन्दा भिन्न रूपले हामी अगाडि बढाउँदैनौँ।
बाँकेको सिक्टा सिंचाई आयोजनाले डडुवा नहर निर्माणको ठेक्का पाएको पप्पू कन्स्ट्रक्सनसँग 18 करोड़ 23 लाख रुपियाँ फिर्ता लिएको छ। सिक्टाले मोबिलाइजेसन र पर्फर्मेसन ग्यारेन्टी गरी 18 करोड़ 23 लाख रुपियाँ फिर्ता लिएको आयोजना निर्देशक कृष्ण प्रसाद नेपालले बताउनुभयो। डडुवा शाखा नहर निर्माणका लागि पुरानो ठेकेदार कम्पनीसँग ठेक्का तोडेको सिक्टा सिंचाई आयोजनाले अर्को प्रक्रिया शुरू गरेको छ। डडुवा शाखा नहर निर्माणको ठेक्का पाएको पप्पू कन्स्ट्रक्सनले काम सम्पन्न गरिसक्नुपर्ने समयसम्म झण्डै 7% मात्रै काम गरेपछि प्रक्रिया पुर्याएर ठेक्का सम्झौता तोडेपछि अर्को प्रक्रिया शुरू गरिएको हो।
सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा 4 दिनदेखि उडान ठप्प हुँदा यात्रु अलपत्र परेका छन्। बाक्लो होसु र पानीका कारण शुक्रबारदेखि उडान हुन नसक्दा 200 भन्दा धेरै यात्रु अलपत्र परेका हुन्। खुम्बु क्षेत्रको भ्रमणमा गएका पर्यटकले प्रयोग गर्ने विमानस्थलको विकल्प नहुँदा पनि यात्रु समस्यामा परेका छन्। केही यात्रु भने लुक्लाबाट पैदल हिँडेर सल्लेरी हुँदै गाड़ी मार्फत काठमाडौँ फर्किएका छन्।
राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर प्रकृतिमा मानव अधिकार उल्लङ्घनका घटनामा संलग्नलाई सरकारले अझै कार्यवाही गर्न नसकेको भन्दै आपत्ति जनाएको छ। गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनको घटनामा संलग्नहरूलाई कार्यवाही गर्न गरिएको सिफारिश सरकारले अझै कार्यान्वयनमा ल्याउन नसकेको आयोगका अध्यक्ष अनुप राज शर्माले बताउनुभयो। काठमाडौँमा भएको शान्ति प्रक्रिया र वर्तमान राजनीतिक परिस्थिति विषयक अन्तर्क्रियामा अध्यक्ष शर्माले 2072 सालमा आयोगले गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनको घटनामा संलग्नहरूलाई कार्यवाही गर्न सिफारिश गरे पनि त्यस यता बनेका कुनै पनि सरकारले चासो नदिएको गुनासो गर्नुभयो।
मीडिया काउन्सिल विधेयक फिर्ता गर्न माग गर्दै नेपाल पत्रकार महासंघले आजदेखि देशभर हस्ताक्षर संकलन अभियान शुरू गरेको छ। दोस्रो चरणको कार्यक्रमसम्म पनि सरकारले कुनै वास्ता नगरेको भन्दै महासंघले आजदेखि तेस्रो चरणको विरोधको कार्यक्रम घोषणा गरेको हो। प्रेस स्वतन्त्रताको पक्षमा पछिसम्म देशभर हस्ताक्षर संकलन गरिने महासंघका महासचिव रमेश विष्टले जानकारी दिनुभयो।
हावाहुरी प्रभावित बारामा पीड़ित भन्दा गैर पीड़ित र जनप्रतिनिधिको नाममा नयाँ घर बन्न थालेको छ। हावाहुरीले प्रभावितले राहत र बासको व्यवस्था नभएको गुनासो गरिरहेका बेला पक्की घर भएकाहरू पहुँच र शक्तिको बलमा नयाँ घर बनाउने लाभ गएको सूचीमा परेका हुन्। हावाहुरीमा घर नभत्किएका पनि जनप्रतिनिधिको परिवारका सबै सदस्यको नाम सूचीमा परेको छ। बाराको सुवर्ण गाउँपालिका चार हर्दियाका वडा सदस्य जटाशंकर प्रसाद यादव र दलित महिला सदस्य मन्तुर्नी देवी रामको परिवारका सदस्यको नाममा नयाँ घर बन्ने भएको हो। यस्तै पक्की घर भएका अरू व्यक्तिले पनि भनसुनको आधारमा घर निर्माणको सूचीमा आफ्नो नाम समावेश गराएका प्रभावितहरूले गुनासो गरेका छन्। वडा नम्बर चारका वडा अध्यक्ष दोलेन्द्र प्रसाद यादवले पनि गैर पीड़ितको नाममा नयाँ घर बन्न थालेको स्वीकार गर्नुभएको छ।
सी धाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हेलो, सुप्रिम इभेन्ट सोल्युसन।
सुन्नुहोस् न, मेरो घरमा बिहा हुँदैछ, सुप्रिम इभेन्ट सोल्युसनबाट के कस्तो सेवा पाउन सकिएला?
सुप्रिम इभेन्ट सोल्युसनबाट विवाह, एनिभर्सरी, बर्थडे तथा कुनै पनि औपचारिक कार्यक्रमहरूका लागि चाहिने सबै सामानहरू, स्टेज, टेन्ट, विभिन्न थरीका लाइट, साउन्ड सिस्टम, चाहिएको जस्तो फूल र कपडाको डेकोरेशन, भिडियो तथा फोटोग्राफी, लाइभ ब्यान्ड, डान्सर अनि डीजे तथा चिल्ड्रेन म्याजिक सो, गेम्स जस्ता विभिन्न सेवाहरू उपलब्ध गराउँछौ।
ओहो, यहाँबाट त सबै किसिमका सुविधाहरू उपलब्ध हुँदो रहेछ त, अब हामीलाई थप टेन्सन नै हुने भएन।
हजुर, हामी कहाँ यहाँहरूको लागि चाहिने सबै सेवा सुविधाहरू उपलब्ध छन्।
धन्यवाद सुप्रिम इभेन्ट सोल्युसनलाई मेरो समयको बचत गरिदिनु भएकोमा।
हजुरलाई पनि धन्यवाद हामीलाई सेवा गर्ने मौका दिनुभएकोमा।
थप जानकारीका लागि सुप्रिम इभेन्ट सोल्युसन सानेपा मोबाइल 98644975 98644975 सम्पर्क गर्नुहोस् अनि हामी तुरुन्तै हजुर कहाँ नै आउनेछौ। फेसबुक पेजमा सुप्रिम इभेन्ट सोल्युसनबाट पनि हेर्न सक्नुहुन्छ।
जहाँ हुन्छ सुप्रिम इभेन्ट सोल्युसन, त्यहाँ हुन्छ गजबको कार्यक्रम बिना टेन्सन।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्व ज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिर्तामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। संखुवासभामा वर्षासँगै आएको बाढ़ी र पहिरोले करोड़ौंको नोक्सानी गरेको छ। पहिरोले गैराती मकालु गाउँपालिका 5 नुममा अजित राईको घर पुरेको प्रहरीले जनाएको छ। यस्तै वर्षाले निर्माणाधीन अरूण तेस्रो जलविद्युत आयोजनाको ड्याम साइटमा 2 एस्काभेटर सहित विभिन्न उपकरण बगाउनुको साथै पुल, सड़क लगायत संरचनामा नोक्सानी पुर्याएको छ।
सोलुखुमको थुलुङ दुधकोशी गाउँपालिकाले गरेको शिक्षक सरुवा सम्बन्धी निर्णय सर्वोच्च अदालतले सदर गरेको छ। गाउँपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्नु भनी जेठ 24 गते आफैले दिएको अन्तरिम आदेश खारेज गर्दै सर्वोच्चले गाउँपालिकाको निर्णय सदर गरेको हो।
रामेछापको तामाकोशी गाउँपालिका 7 ट्रक चालक सहित समूहले 2 महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ। धोबीबाट सदरमुकाम मन्थलीका लागि छुटेको ना 7K-7215 नम्बरको ट्रकमा चढेका 2 महिलामाथि तामाकोशी गाउँपालिका 7 तिप्लुङको ढ्याङ्ग्रे जंगलमा बलात्कार भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको अभियोगमा सिन्धुली घर भएका 25 वर्षका विजय मगर पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। छ।
सामाजिक सञ्जालको बढ़दो प्रयोगसँगै साइबर अपराधको घटना पनि बढ़ेको छ। महानगरी अपराध महाशाखामा चालू आर्थिक वर्षमा साइबर अपराध सम्बन्धी 1570 उजुरी दर्ता भएका छन्। तीमध्ये 67 जना विरूद्ध मात्रै मुद्दा चलाइएको छ। चिठा पर्यो भनेर 1 करोड़ रूपियाँसम्म ठगी गरेको उजुरी परेको महाशाखाले जनाएको छ।
गोर्खाको लापुको खानीगाउँमा पहिरोको पूर्व सूचना दिने मेसिन जडान गरिएको छ। पहिरोको उच्च जोखिममा रहेको खानीगाउँमा वैज्ञानिक राम लक्ष्मण रिमालले पहिरो पूर्व चेतावनी प्रणाली जडान गर्नु भएको हो।
उदयपुरको त्रियुगा नगरपालिका 6 को खोला टोलमा 9 राउण्ड गोली भेटिएको छ। व्यवहारिसी अवस्थामा पिस्तोलको गोली 7 राउण्ड र एसएलआरको गोली 2 राउण्ड भेटिएको प्रहरीले जनाएको छ। यस्तै रूपन्देहीको गौतम बुद्ध विमानस्थल भैरहवामा पिस्तोल सहित 1 जना भारतीय नागरिक पक्राउ परेका छन्।
शेयर बजार आज घटेको छ। नेप्से परिसूचक आज 2.23 अंकले घटेर 12.58 बिन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
बैठकमा प्रमुख विपक्षी कांग्रेसको अवरोध र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन नगरी फर्किनु परेको विषयमा धेरै साथीले आफ्नो प्रतिक्रिया लेख्नु भएको छ। केही प्रतिक्रियालाई आजको मेरो पनि भन्नु छमा हामीले समेटेका छौं।
जीवनाथ शिवाकोटीले उज्यालोको फेसबुक पेजमा लेख्नु भएको छ, संसदको कार्यव्यवस्थाले कार्यसूची तय गर्छ। सभामुख सर्वाधिकार सहितको रेफ्री प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताले जुनसुकै बेला जति मिनट पनि बोल्न पाउँछन्। सरकार संसदप्रति जवाफदेही र उत्तरदायी हुन्छ। कुरा रह्यो को पहिलो, पहिला सरकार अर्थात प्रधानमन्त्री अनि संसद प्रतिपक्षीकै भएकाले सरकारको जवाफ चित्त नबुझेसम्म जवाफ मागिरहन पाइन्छ।
नारायण काफ्लेको विचारमा सदनमा प्रधानमन्त्रीले सार्वजनिक महत्वका विषयमा वक्तव्य दिने, त्यसमा पनि सांसदले प्रति प्रश्न समेत गर्न पाउने हाम्रै नियम अभ्यास दुवै हो। अवरोधले सदन बाहिर अभिव्यक्तिको वातावरण बन्यो। सदनप्रति सरकारलाई जवाबदेही बनाउनु पर्ने प्रतिपक्ष नै यसमा किन चुक्यो?
गोविन्द रायको विचार भने फरक छ। उहाँ भन्नुहुन्छ, सबैभन्दा पहिला प्रतिपक्षका गुनासा आरोप प्रश्न सुनेपछि मात्रै सरकारले जवाफ दिनुपर्ने होइन र खरर बोल्ने अनि भाग्ने। प्रतिपक्षले कोसँग प्रश्न गर्ने, यो त जवाफदेहिताबाट भाग्न खोज्या जस्तो भएन र?
तर केपी गौतम भने प्रतिपक्षले प्रश्न सोध्न पाउनुपर्छ भन्दै लेख्नुहुन्छ। प्रधानमन्त्रीले बोलेपछि प्रति प्रश्न गरेको भए के नै जान्थ्यो र? संसद अवरूद्ध गरेर अनिर्णयको बन्दी बनाउने कांग्रेसको चलखेल हो यो।
बीपी गिरी व्यङ्ग्य गर्नुहुन्छ, हिजो राजाले बोल्न दिएनन् भनेर गणतन्त्र ल्याउने कामरेडहरू आज कांग्रेसले बोल्न दिएन भन्दैछन्। बल्ल थाहा भयो गणतन्त्रमा प्रधानमन्त्रीले समेत बोल्न नपाउने नियम रहेछ।
अनि ट्विटरमा परिधि शर्मा दिक्क मान्दै लेख्नुहुन्छ, मलाई त केही भन्नु छैन, सबै युवालाई घर घरमा आएर विदेशी टिकट थमाइदेऊ, रेमिटेन्सले देश चलाऊ अनि मिलीजुली आफ्नो पोल्टामा पार।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र सञ्जिता देवकोटा। नेपाल दर्पणमा अब विदेशको खबर। भारतको बिहार राज्यमा लिची फलसँग सम्बन्धित मानिएको भाइरल प्रकोपका कारण ज्यान जाने बालबालिकाको संख्या 100 नागेको छ। अक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम प्रकोपका कारण ज्यान गुमाउने बालबालिकाको संख्या 103 पुगेको भारतीय संचार माध्यमले जनाएका छन्। केही अमेरिकी अनुसन्धानकर्ताले त्यो भाइरस तथा लिचीमा पाइने एक एक किसिमको विषालु तत्वबीच सम्बन्ध हुन सक्ने बताएका छन्। तर यसबारेमा विशेषज्ञ बीच नै मत बाँचिएको छ। कतिपय विज्ञले खाली पेटमा लिची खाँदा शरीरमा ग्लुकोजको कमी हुने र यसले बालबालिकालाई असर गरेको बताएका छन्। डाक्टरले बालबालिकालाई खाली पेटमा लिची नखान पनि सुझाव दिएका छन्।
नेपाल दर्पणमा अब खेल खबर। आसन्न आईसीसी टी20 विश्वकपको एसिया छनौटका लागि पहिलो चरणमा 25 जना खेलाड़ीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ, जसमा पहिलो पटक नन्दन यादवले स्थान पाएका छन् भने जितेन्द्र मुखियाले कमब्याक गर्न सफल भएका छन्। सिंगापुरमा साउन 6 गतेदेखि 12 गतेसम्म हुने प्रतियोगिताका लागि पहिलो चरणका खेलाड़ी छनौट गरिएको हो।
विश्वकप क्रिकेट विशेष
इंग्ल्याण्डले घरेलु मैदानमा भइरहेको आइसिसी एक दिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानलाई 398 रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ। म्यान्चेस्टरको ओल्ड ट्राफर्डमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले 50 ओभरमा 6 विकेट गुमाएर 397 रनको फराकिलो स्कोर बनायो। कप्तान इयान मोर्गनले कीर्तिमानी प्रदर्शन गरे। 20 पटक ब्याटिङ गरेका मोर्गनले 71 बलमा 148 रनको शतकीय पारी खेले। उनले 17 छक्का प्रहार गरे, जुन एक दिवसीय क्रिकेटको एकै इनिङ्समा एक खेलाड़ीले प्रहार गरेको सर्वाधिक छक्का हो। यससँगै उनी एक दिवसीय क्रिकेट मा एकै पारीमा धेरै छक्का प्रहार गर्ने पहिलो खेलाड़ी पनि बनेका छन्। उनले रोहित शर्मा, क्रिस गेल र एबीडीबी विलियर्सको एकै पारीमा धेरै छक्का प्रहार गरेको रेकर्ड तोडे। करियरमा धेरै छक्का प्रहार गर्ने सूचीमा मोर्गन छैठौं स्थानमा उक्लिएका छन्। उनको कुल 211 छक्का भएको छ। यस्तै जोए रूट र जोनी बेरस्टोलले अर्धशतक बनाए। रूटले 88 रन बनाउँदा बेरेस्टो 90 रनमा समिति मोइन अली 31 रनमा अभिजित रहँदा जेम्स भिन्सले 26 रन बनाए। इंग्ल्याण्डले अफगानिस्तानलाई आज दिएको लक्ष्य जारी विश्वकपमा नै सर्वाधिक हो। यो स्कोरसँगै अहिलेसम्म जित निकाल्न नसकेको अफगानिस्तान थप दबावमा परेको छ। अहिलेसम्म 4 खेल खेलेको अफगानिस्तानले 4 खेल गुमाएको छ। 398 रनको लक्ष्य पछ्याइरहेको अफगानिस्तानले जारी खेलमा गतिलो प्रदर्शन गर्न सकेको छैन। ताजा अवस्थामा अफगानिस्तानले 17 ओभरको खेल सकिँदा 2 विकेट गुमाएर 75 रन बनाएको छ।
तीन खेलमा बाहिर बसेपछि दक्षिण अफ्रिकाका तीव्र गतिका बलर लुङ्गी एनगिडी न्यूजील्याण्डसँगको खेल मार्फत विश्वकपमा फर्कने भएका छन्। जित्नै पर्ने खेलमा उनले खेल्ने सम्भावना बढेको हो। जुन 2 तारिकमा बंगलादेशसँग पराजित भएको खेलमा उनलाई चोट लागेको थियो, जसका कारण 23 वर्षीय यी बलरले 3 खेल गुमाउनु परेको थियो। शुरूमै लगातार 3 हार र वेस्ट इण्डिजसँगको खेल वर्षाका कारण रद्द भए पनि दक्षिण अफ्रिकाले अफगानिस्तान विरूद्ध भने सहज जित हात पारेको थियो। एनगिडीले अब दक्षिण अफ्रिकाको तीव्र गतिको आक्रमणलाई बलियो बनाउने विश्वास लिएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कांग्रेसले संसदमा देखाएको व्यवहार असंसदीय र अमर्यादित भएको प्रधानमन्त्री ओलीको टिप्पणी, बोल्न नदिएकोमा आफू आश्चर्यचकित परेको प्रतिक्रिया,
विवादास्पद गुठी सम्बन्धी विधेयक फिर्ता, विधेयकलाई लिएर जनसमुदायमा भ्रम सृजना गराउने प्रयास भएको मन्त्री अरियालको आरोप,
आउँदो माघसम्म देशैभर 4G सेवा पुर्याउन धमाधम काम, उपकरण आयात भइरहेको टेलिकमको भनाई,
भारतको बिहारमा लिचीसँग सम्बन्धित प्रकोपका कारण 100 भन्दा धेरै बालबालिकाको ज्यान गयो, खाली पेटमा लिची नखान डाक्टरको सुझाव,
र विश्वकप क्रिकेटमा इंग्ल्याण्डद्वारा अफगानिस्तानलाई 398 रनको फराकिलो लक्ष्य प्रस्तुत, विस्फोटक ब्याटिङ गरेका मोर्गनको 17 छक्का, अफगानिस्तान दबावमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथीले साथी संघर्ष विष्टसँगै हामी भुजेन्द्र बस्नेत र दिपाती मल्सिना पनि विदा हुन्छौ। नमस्कार।